أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. بس ہماری کتاب آموزش فلسفہ میں چل رہی تھی اور جس میں ہم تاریخ فلسفہ پر ایک انتہائی مختصر نگاہ کر رہے ہیں، انہی مطالب کی حد تک کہ جو جناب آیت اللہ مصباح حفظہ اللہ نے اس کتاب آموزش فلسفہ میں بیان فرمائے ہیں، اور اس کتاب کے مطابق دوسرا درس جاری ہے ہمارا. بحث ہماری یہاں پہنچی تھی کہ قرون وسطی کا زمانہ جب آیا تو اس میں جو فلسفہ رائج ہوا اس کو فلسفہ مدرسیت یا سکولسٹسزم کہا گیا اس کو، اور اس کے اندر مختلف مفکر سامنے آئے. اس میں اگوستین کے بارے میں بات ہوئی ہماری، تھامس ایکوینیس کے بارے میں ہماری بات ہوئی، اور پھر یہ بیان ہوا کہ یہ سلسلہ جو ہے اس طریقے سے چلتا رہا، اور پھر اس کے بعد رینیسانس کا جو ہے وہ زمانہ آیا کہ اس کے اندر مختلف جو نظریات تھے، چاہے وہ سائنسی نظریات ہوں، چاہے وہ فلسفی نظریات ہوں، چاہے وہ دینی نظریات ہوں، اس میں ایک بہت بڑا تحول جو ہے وجود میں آیا، اور جس کی وجہ سے معاشرے کے اندر ایک شک کی حالت ایجاد ہو گئی، اور یہ سلسلہ جو ہے وہ چلا. اور ایک مفکر جس نے بہت زیادہ اس کو ہوا دی وہ تھا مونٹین، تھا مونٹینیا یا مونٹین جو ہے وہ یہ کہتا تھا کہ اتنے عرصے پرانے عقائد اور نظریات کے جن کے ہم قائل تھے وہ رد ہو گئے ہیں، تو کیا ہمارے پاس ضمانت ہے کہ اب جو نظریے آئے ہیں، مثلا کوپرنک نے جو نظریہ دیا ہے، گیلیلیو جس کی ترویج کر رہا ہے، یا اس قسم کے وہ نظریات آ رہے ہیں، یہ نہیں باطل ہوں گے آگے جا کے. تو اس نے دلائل کے ساتھ ایک جدید دور شروع کیا شکاکیت کا، سکیپٹیسزم کا جو مذہب وجود میں آیا. دوسرا مرحلہ جو ہے وہ یہاں سے شروع ہوتا ہے رینیسانس کے زمانے کے بعد. پھر یہاں پہ ہماری آ کر جو ہے وہ بات رکی تھی کہ جب یہ حالت پیدا ہو گئی تو اب بہت سارے مفکرین معاشرے کے اندر اس بات کی طرف جو ہے وہ تمایل پیدا کر گئے کہ اب اس حالت کو ختم بھی کرنا ہے، چونکہ شک کی جو حالت ہے یہ ایک ایسی حالت ہے کہ جو آپ کو کسی بھی نظام اور سسٹم قائم کرنے نہیں دے گی، کیونکہ آپ جب بھی کسی نظام کو بنانے کے پیچھے جائیں گے تو نظریات کا سہارا لیں گے، اور نظریات کے اندر تو آپ شک کے اندر مبتلا ہے. درست ہے مکتب شک گرائی کو، شکاکیت کو جو ہے وہ ترویج کر رہے ہیں اور اس کے قائل ہیں، تو کیسے ایک نظام بنائیں گے؟ تو لہٰذا بہت ساری کوششیں سامنے آنے لگیں، اور ان میں سے اہم ترین جو شخصیت سامنے آئی گئی جس نے اس شکاکیت کا جواب دیا وہ رینے ڈیکارٹ تھا، جو کہ فرانسوی فیلسوف تھا جس کو ماڈرن فلسفی کا باب کہا جاتا ہے، کہ اس نے اس کی بنیاد رکھی ہے. ابھی آپ دیکھیں کہ رینیسانس کے اندر یقین، پہلے کیا ہوتا تھا، فلسفے کے ذریعے انسان یقین حاصل کرتا تھا، برہان قائم کرنا، چاہے وہ خدا کے بارے میں ہو، چاہے وہ جہان کے بارے میں ہو، چاہے وہ کسی اور چیز انسان کے بارے میں ہو، تو انسان یقین تک پہنچتا تھا. لیکن جو کیا ہوا، آہستہ آہستہ جب یہ رینیسانس کا زمانہ آیا اور سکیپٹیسزم جو ہے یہ مذہب وجود میں آیا اور پھیلنا شروع ہوا، تو اب کیا ہو گیا، اب یقین کی جو حالت تھی وہ ختم ہونا شروع ہو گئی، یقینیات جو ہیں وہ ذہن سے نکلنا شروع ہو گئے. تو اب کیا ہوا، فلاسفر نے پھر دوبارہ کوشش کی کہ اس یقین کو زندہ کیا جائے معاشرے کے اندر، جو افراد اس شکاکیت میں مبتلا ہو گئے ان کو باہر نکالا جائے. تو رینے ڈیکارٹ نے کیا کیا, روش وہ اختیار کی کہ جو اس وقت معاشرے کے اندر رائج تھی. کیا روش اختیار کی؟ کہ شک ہی موجود تھا اور شک ہی کا سہارا لیا انہوں نے. شک کا سہارا لے کر ان انسان کو یقین کی طرف لانے کی جو ہے وہ کوشش کی. اور ایک انتہائی اہم ترین سٹیٹمنٹ کے جو آج بھی جو ہے وہ رائج ہے ڈیکارٹ کی, وہ یوں اس نے پھر بیان کیا کہ آئی تھنک دیئر فور آئی ایم, کہ میں سوچتا ہوں, میں فکر کرتا ہوں, پس میں ہوں. جب یہ جو ہے وہ کہا, یہاں سے پھر اب اس نے کیا کیا, استدلال کیا کہ میں ہر چیز میں تو شک کر سکتا ہوں لیکن اپنے شک کے اندر شک نہیں کر سکتا. اور یہی یقین کی پہلی سیڑھی ہے. اور یہاں سے پھر آگے کیا ہوتا ہے, منزل جو ہے وہ شروع ہوتی ہے علم اور معرفت کی, اور بنیاد جو ہے وہ اس طریقے سے قائم ہوتی ہے. پچھلے درس میں بھی اشارہ کیا تھا اور آج بھی اشارہ کرتا ہوں کہ ڈیکارٹ کا جو یہ شک تھا یہ حقیقی شک نہیں کہلاتا, بلکہ یہ شک جو ہے وہ آپ یوں کہہ لیں کہ مختلف نام دیے گئے ہیں. آپ کبھی مثلا شک ڈیکارٹی جو ہے وہ گوگل میں لکھیں, یا مثلا انگلش میں بھی اس کو جو کہا گیا ہے کارٹیزن ڈاؤٹ کہا گیا ہے, کارٹیزن ڈاؤٹ, کارٹیزین ڈاؤٹ میرا خیال بنے گا صحیح تلفظ اس کا, کارٹیزین ڈاؤٹ, یہی شک ڈیکارٹی, ڈیکارٹ کا جو شک ہے. اس کارٹیزین ڈاؤٹ کو پھر جو صحیح نام ہے اس کا وہ کیا ہے, یا اس کو ہم میتھڈولوجیکل سکیپٹیسزم کہہ سکتے ہیں, یا اس کو میتھوڈک ڈاؤٹ کہہ سکتے ہیں, یعنی مختلف ناموں سے. میں نے تقریباً 8-10 نام دیکھے ہیں کہ جو اس ڈیکارٹی شک کے اوپر جو ہے وہ اطلاق کیے گئے ہیں. اگر ہم اس کو ترجمہ کرنا چاہیں تو یوں کہیں گے کہ ڈیکارٹ کا جو شک تھا وہ رویشی شک تھا. دیکھیں ایک نام جو دیا گیا یہاں پہ کیا, میتھوڈک ڈاؤٹ یا میتھڈولوجیکل روش شناختی جو ہے اس کو فارسی میں جو ہے وہ ترجمہ کیا جاتا ہے. یعنی ڈیکارٹ حقیقی طور پر مشکوک نہیں تھا, شکاکیت میں مبتلا نہیں تھا, بلکہ اس شک کے ذریعے وہ یقین جو ہے وہ اس تک پہنچنا چاہتا تھا. یعنی اس کو سیڑھی کے طور پہ استعمال کر رہا تھا. اسے فارسی کے اندر اس کو کہا جاتا ہے شک دستوری یا شک روان شناختگی, روان شناختی کہہ رہا ہوں, معرف شناختی کہ روش شناختی, شک روش شناختی جو ابھی انگلش میں بھی آپ کو بیان کر دیا اس میں آگے. بہرحال بیان کرنا مقصد یہ تھا کہ ہمارے سامنے جو بعض مفکر تھے یونان کے اندر وہ بھی شکاکیت میں مبتلا تھے, لیکن وہ حقیقی شکاکیت تھی ان کی, ڈیکارٹ اس کی طرح نہیں تھا. کیا کرنا چاہا ڈیکارٹ نے؟ استدلال کیا. اس نے کہا کہ میں ہر چیز میں شک, اس نے کیا بھی, یعنی اپنی ہر چیز, ہر علم کے اندر, ہر نظریات میں شک سے آغاز کیا. اور پھر ایک اسی وجہ سے ایک جدید فلسفہ سامنے, جی جان بوجھ کے شک کیا. جیسے ابھی آپ کو کہا جائے مثلا آپ جتنے عقائد کے مالک ہیں, آپ ٹھیک ہے عقائد کے معتقد ہیں جو بھی ہیں, لیکن آپ نئے سرے سے اس کی تحقیق کریں. اب نئے سرے سے تحقیق کرنے کا کیا مطلب ہے کہ آپ یوں سمجھیں کہ یہ عقیدہ جو ہے وہ باطل ہے یا باطل نہیں مجھے نہیں معلوم, میں نے ابھی تحقیق کرنی ہے اور نتیجہ نکالنا ہے کہ جو اعتقاد میرا تھا وہ درست تھا یا درست نہیں تھا. اس کو کہتے ہیں کہ روشی آپ اختیار کرتے ہیں اس حالت کو. ہاں उसी का जवाब देना है उसमें। तो इसने इस शक का सहारा लिया और फिर यूं कहा कि मैं हर चीज में शक कर सकता हूं लेकिन अपने शक के अंदर शक नहीं कर सकता। ये यकीन है, ये यकीन की मंजिल थी। हो ये जो मतलब डिकार्ड ने, चूंकि नकद बर्रसी और तहकीक और दलील ठीक है गलत है अभी हम उस जो है मरहले में है ही नहीं है और हमारा इस किताब के अंदर मरहला ये वाला नहीं है। हमने वक्त क्या किया है आयतुल्ला मिसबाह हफ़ज़हुल्लाह ने एक सरी निगाह तेजी से गुजरती हुए कुछ मतालिब जो बयान किए ताकि तालिब इल्म जब फलसफे में वारिद होता है तो उसको पता हो कि मैं जो इस वक्त फलसफा पढ़ रहा हूं वो कितने मराहिल से गुजर के आया है। वरना अगर हम एक एक नजरिए के ऊपर बहस करना शुरू कर दें तो एक पूरा आप यूं कह लें कि एक प्रोजेक्ट है कि आप उसको शुरू करें और कई दर्स और लेक्चर और तहकीक की जो है वो जरूरत पड़ेगी आगे। लेकिन मैं मुख्तसर सा इशारा करना चाहूंगा कि इस डिकार्ट की इस दलील को जनाब इब्न सीना ने कई सौ साल पहले अपनी किताब जो इशारात उनकी एक अहम तरीन किताब है कि जो आखिरी उम्र में जनाब इब्न सीना ने तालीफ फरमाई है उन इब्न सीना ने अपनी इस किताब अल इशारात व तंबीहात को नमत में तकसीम किया है तोए के साथ नमत में तकसीम किया। इसकी छठी नमत के अंदर बहस है इल्मुन नफ्स की फिलोसॉफिकल साइकोलॉजी मसलन आप यूं कह लें इल्मुन नफ्स के जो है उसको फलसफी इल्मुन नफ्स या इल्मुन नफ्स से फलसफी उसको बयान किया। वहां पर जब ये बहस करते हैं आकर नफ्स के ऊपर तो बिल्कुल इसी बेन ही यही चीज बयान करते हैं कि मुमकिन है कि यूं कहा जाए कि आप नफ्स के हालात से नफ्स को साबित करना चाहें। मसलन शक जो है क्या है नफ्स की हालत है फिक्र करना। मसलन अरबी वाले इसको क्या कहते हैं अना उफक्खिर फा अना मौजूद मैं फिक्र करता हूं पस मैं हूं। जैसे इंग्लिश में क्या कहा आई थिंक देयर फॉर आई एम। अब जनाब इब्न सीना कहते हैं कि अगर आप इस शक से नफ्स के वजूद को साबित करना चाहते हैं तो ये तो आप एक गलत तरीके से वारिद हुए हैं आकर, क्योंकि हालत नफ्स नफ्स के बाद आती है। एक सिफत हो एक मौसूफ हो, सिफत पहले है या मौसूफ? मौसूफ पहले है। अगर आप सिफत के वजूद के कायल हैं तो आप ला मुहाला मौसूफ की कायल हैं, क्योंकि सिफत बगैर मौसूफ के होती ही नहीं है। आपने कभी देखी है ऐसी सिफत के जो सिफत तो हो लेकिन उसके साथ मौसूफ ना हो? मुमकिन नहीं है। तो नफ्स की जो हालत है चाहे वो इल्म की हालत हो चाहे वो शक की हालत हो कोई भी हालत हो उसकी खुशी की हालत हो जो भी हो, आप अगर उसका सहारा लेके नफ्स को साबित करने जा रहे हैं ये गलत तरीका है। आप अगर शक पर ईमान रखते हो यकीन रखते हो कि शक है और शक हालत का नाम है इसका मतलब है आप लामुहाला जिसका ये हाल है उसके वजूद के आप कायल हैं पहले, तो आप इसके जरिए नफ्स को साबित नहीं कर रहे हैं बल्कि उसके जरिए यह हालत साबित हो रही है आकर। पता से तो इसकी इस जो है स्टेटमेंट के अंदर ये एक मुगालता मौजूद है कि जिसकी तरफ जनाब डिकार्ट जो है वो मुतवज्जे नहीं थे और मगरिब जमीन के ऊपर भी इब्न सीना जैसा ही मुशाबे एतराज जो है वो किया गया है कि जब डिकार्ट पे आप तफसीली मुताला करेंगे या खुदा ने तौफीक दी बहस हुई डिकार्ट पे तो ये एक तफसीली बहस जो है वहां पर की जाएगी। बहरहाल ये एक बहस थी कि जो डिकार्ट के हवाले से था। इसके बाद फिर कुछ मुफक्किरीन और वजूद में आए कि जिनको डिकार्ट का पैरोकार शुमार किया गया। अहम तरीन शख्सियात इस वक्त भी उनके नजरियात जो हैं वो यूनिवर्सिटीज लेवल पर और मुख्तलिफ मकातब फिक्र में जो हैं बहस मुबासा किया जाता है उनको। वो कौन सी शख्सियात हैं? एक लेपनिज है, इस्पिनोजा है, नेकलस मेल ब्रांश है, मेल ब्रांश। ये शख्सियात आई कि जिनको डिकार्ट का जो है वो हम फिक्र कहा जाता है, पैरवाने डिकार्ट कहा जाता है। आकर इन्होंने इस जदीद फलसफा के जो मबानी के जो डिकार्ट ने तासीस किए थे इसको मजबूत करने में किरदार अदा किया। अगरचे ये मुफक्किरीन जो हैं जिनके नाम मैंने आपके सामने लिए हैं ये 100% डिकार्ट के साथ मुत्तफिक नहीं थे, ये खुद से एक शख्सियत थे। मसलन स्पिनोजा को जाकर देखें आप, उसकी अपनी आरा हैं, अपने मबानी हैं। इसी तरह लेपनिज जो है वो भी इसी तरीके से, लेकिन चूंकि इन्होंने वो बुनियादी उसूल के जो डिकार्ट ने तासीस किए थे उनको मजबूत किया है और उनको आगे लेकर चले हैं, इस एतबार से इनको डिकार्ट के जुमरे में लाया जाता है और मकतबे डिकार्ट का पैरो जो है इनको शुमार किया जाता है। आकर वैसे इनको कहा जाता है कार्टेजिनिज्म नाम रख दिया गया इनका, कार्टेजियनिज्म। कार्टेजियनिज्म यानी भाई जो डिकार्ट के जो हैं वो कायल है नजरियात के। खूब ये जो सिलसिला कहां चल रहा था आकर, मसलन एक तरफ सिलसिला चल रहा था मसलन फ्रांस के अंदर था या मसलन जर्मनी के अंदर जो है वो पाया जाता था। इनमें से बाज जो है वो जर्मनी आलमान जिसे कहते हैं उनके रहने वाले ये फलासफर थे, लेकिन एक दूसरी जगह हम देख रहे हैं इंग्लैंड के अंदर एक और मकतब फिक्र वजूद में आ रहा था जो इनके बिल्कुल मुखालिफ था। ये जो डिकार्ट ने जदीद फलसफा तासीस किया इनको कहा जाता है ये असालत अकल के कायल हैं, जिसको हम रैशनलिज्म कहते हैं, अकल गिरा, अकल को मुकदम करने वाले। लेकिन इनके मुकाबले में जो वजूद में आया वो तजर्बा गिरा, असालत तजर्बा के कायल थे, एम्पेरिसिज्म। एम्पेरिसिज्म जो है असालत तजर्बा जिसे तर्जमा किया गया है, ये वजूद में आ रहा था इंग्लिस्तान के अंदर। मतलब उसमें से अगर आप देखें, इससे पहले हमने भी बात की कि कुरून वुस्ता के बिल्कुल आखिर में जाकर एक फैलसूफ जो है वो जन्म लेता है, विलियम ऑफ अकेम या विलियम अकेम कहा जाता है। इसने क्या किया था, इसने कुल्लियात का इनकार किया था। अर्ज किया था कि बाद में जब इसकी बहस आएगी मार्फत शनासी में तो वहां जाकर हम तफसील से इसके नजरिए को खोलेंगे और रद्द करेंगे आके, अब ये मकाम नहीं है कि कुल्लियात को कैसे इसने इनकार किया, आया ठीक था या गलत था। अभी मार्फत शनासी एपिस्टेमोलॉजी की बहस में जाकर हम इससे सरोकार रखते हैं, वहां पर खोलेंगे इसको। इसने क्या किया था, इसने आकर कुल्लियात का इनकार किया। तो वहां अर्ज किया था जब कुल्लियात का इनकार, तअक्कुल की बुनियाद ही कुल्लियात के ऊपर है, तो जब कुलियात का इनकार हो गया इसका मतलब है कि ताअकुल की आप नफी कर रहे हैं और फलसफा क्या हो जाता है, निकल जाता है दायरे से। तो ये इसने काम किया। और जब छठी हिजरी आती है यानी सदी आती है 16वीं सदी के अंदर, छठी कह रहा हूं 16वीं सदी के अंदर क्या है, फ्रांसिस बेकन आता है। 17वीं जो है वो सदी के अंदर हाब्स आता है। इन्होंने क्या किया, अकल की जगह हिस और तजर्बे को असालत अता की। यहां पर असालत से मुराद क्या है, मियार बना देना, मुकद्दम करार देना। डिकार्ट व उसके पैरवान जो हैं वो अकल को मेयार मानते थे मारिफत और शनाख्त की और अकल को मुकद्दम करार देते थे। ये जो तजर्बे गिरा हैं फलसफा तजरुबी के जो कायल थे ये कहते हैं कि हिस और तजर्बा मेयार है मारिफत का और ये मुकद्दम है पहले मुकद्दम है इससे मारिफत का जो है वो आगाज होता है। ये सिलसिला चला लेकिन इस तजुर्बी फलसफे के अंदर अहम तरीन जो शख्सियात सामने आई और उन्होंने नाम कमाया और आज भी उनके अफकार जो हैं वो तहकीक होती है उनके बारे में वो तीन शख्सियात हैं जॉन लॉक जॉर्ज बर्कली और डेविड ह्यूम। ये तीन इंग्लिस्तान से इंग्लैंड से ताल्लुक रखने वाले फलासफर इन्होंने अपने एक तरतीब से एक सदी तक चूंकि तरतीब से आए हैं ये तकरीबन एक सदी पर इनके अफकार हाकिम हुए और इन्होंने तजर्बे के इस मकतब को जो है वो गालिब करार देने की कोशिश की है मगरिब जमीन के ऊपर। और इनका कहना यह था कि डिकार्ट ने जो नजरिया दिया है कि हमारे पास कुछ ऐसी मारफतें मौजूद हैं कि जो हिस और तजुर्बे से हटकर हासिल हुई हैं यानी फितरी मफाहिम का कायल था फितरी मारफत का कायल था डिकार्ट और वो मुख्तलिफ मफाहिम है जिस जिसका डिकार्ट जो है वो कायल था कि अगर हमारे पास हवास ना भी होते फिर भी हम इस मारिफत तक पहुंच सकते हैं और पहुंच सकते हैं और हम पहुंचे हैं। बस वो अकल को चूंकि मुकदम मानता था यानी मारिफत का आगाज अकल से होता है ना कि हिस्सों तजुर्बे से। हवास क्या है हमारे लिए फकत इस हद तक किरदार अदा करते हैं कि हम अपनी हिफाजत कर सकें जिंदगी में महफूज रह सकें। यानी क्या मुराद यानी कहता है कि एहसास है कि जो हमें क्या करता है आग से महफूज रखने का वसीला बनता है क्योंकि अगर हिस ना हो एहसास ना हो तो हम आग का जो जरर है उससे नहीं बच सकते। ये डिकार्ट का नजरिया था लेकिन ये जो तजुर्बे को असालत देते हैं और इसको मेयार करार देते हैं ये कायल थे कि मारिफत का आगाज ही यहीं से होता है। ये जो डिकार्ट फितरी मफाहिम का कायल था ये गलत है नजरिया दुरुस्त नहीं। उन्होंने डिकार्ट के ऊपर काफी जो है वो लिखा है मुकाबले में जॉन लॉक की मसलन आप किताबें देखें उसमें आपको जो है वो डिकार्ट के ऊपर नक मिलेंगे आकर। तो लिहाजा इन्होंने ये सिलसिला जो है इख्तियार किया इन्होंने कहा कि तमाम शनाख्त और तमाम मारिफतों का सरचश्मा हिस और तजर्बा है वाहिद जो रास्ता है वो हिस और तजर्बा है। और फिर आयतुल्लाह मिसबाह हाफिज़हुल्लाह फरमाते हैं जॉन लॉक को अगर हम देखते हैं तो ये जरा मुतदिल था और अकल गिरा के करीब करीब था यानी इसके अंदर जो तजर्बा गिराई थी वो इतनी ज्यादा गहरी नहीं थी कि कोई प्रॉब्लम हो उसमें फलसफा को नुकसान पहुंचता हो। लेकिन जब बर्कली आता है इसने रस्मी तौर पर विलियम ऑफ अकम के नजरिए को कबूल किया है क्या कि कुलियात नाम की कोई चीज नहीं है यानी नोमलिज्म हो गया नोमलिज्म का कायल हो गया। और फिर लेकिन इसके अंदर एक चीज अभी भी पाई जाती थी वो क्या ये अभी भी अपने लाशऊरी के अंदर असल इल्लियत को कबूल करता है अगरचे तजर्बा गिरा है अगरचे इसने जो है वो मकतब नोमलिज्म को जो है वो कबूल कर लिया है लेकिन जो उसका अमल तहकीक ये चीज है वो बता रही है कि अभी ये क्या है असल इल्लियत का कायल है और असल इल्लियत कौन सा कायदा फलसफी कायदा है। बस इसका वसत में जो है वो मर्तबा आता है सबसे कामिल और मुकम्मल जो तजर्बी आप कहते हैं फैलसूफ कह सकते हैं अगर किसी को वो डेविड ह्यूम है।
डेविड ह्यूम ने तजुर्बे और हिस को मेयार बनाया और तमाम जवानिब को मद्देनजर रखते हुए जहां उसको तजुर्बा और हिस लेकर गई उसने उसी का नतीजा दिया। बारकली असल इलियत को लाशौरी तौर पे कबूल कर रहा था यानी अपने अमल के अंदर, लेकिन डेविड ह्यूम इस चीज की तरफ मुतवज्जे था। उसने देखा कि अगर हम तजुर्बे को मेयार बना लेते हैं, हिस को फकत मेयार बना लेते हैं मारिफत के लिए, तो असल इलियत को इस बात नहीं कर सकते कि इलियत के कानून को अपने मकाम पर खोलेंगे वहां जाके, क्योंकि अभी यहां मकाम नहीं है इल्लत मालूल का जो कानून फलसफे के अंदर पाया जाता है। तो जब उसने देखा कि साबित नहीं हो सकता, उसने कहा ठीक है, इनकार कर दिया कि इल्लियत का कानून मौजूद नहीं है और इसको हम साबित नहीं कर सकते। तो ये अब जब इल्लियत के कानून को जो है वो रद्द कर दिया आकर, यहां से फिर क्या है, तीसरी लहर शुरू होती है किसकी, शक की, स्केप्टिसिज्म दोबारा जो है वजूद में आता है। क्यों? इस वजह से कि हर चीज का मेयार बन गया हिस्सों तजर्बा, और हिस्से तजर्बे के नतीजे में जो है वो बहुत सारे फलसफी कायदे जीरे सवाल जाते हैं, उनमें से मेन कायदा जो है वो असल इल्लियत है। और असल इल्लियत वो कायदा है कि अगर इसको कबूल ना किया जाए तो आप किसी भी इल्म की थ्योरी साबित नहीं कर सकते। असल इल्लियत के कलाम जदीद की बहस में आज मुख्तसर सा उसकी तरफ इशारा करूंगा। तो जब असल इल्लियत के आप मुनकर हो गए तो शक्काकियत खुद ब खुद आ जाएगी मैदान में, और शक्काकियत आई इसमें, तो ये तीसरी एक लहर बनी मगरिब जमीन के अंदर के जो शक्काकियत की शुरू हुई आकर। तो ये एक मरहला था जो कि मगरिब जमीन ने तय किया फलसफे के अंदर। इसके बाद जो एक मरहला आता है वो है फलसफा कांट। एक बाज़ औक़ात अफराद इसके बारे में ये ताबीर इस्तेमाल करते हैं कि मगरिब जमीन में मौजूद फलसफे का बेताज बादशाह। ये एक बहुत बड़ी शख्सियत कांट गुजर के गई है कि आज तक जो है ये बड़े दुनिया के तमाम मराकज़ इल्मी के अंदर जिंदा है अभी, चाहे इसको रद्द किया जाए चाहे इसको इस बात किया जाए, लेकिन इसको लाजमी बीच में लाया जाता है मुख्तलिफ मैदानों के अंदर। कांट मुतासिर हो गया डेविड ह्यूम के अफकार से, और इसकी ये जुमला था कि अब इंग्लिश तो मुझे मालूम नहीं, इसकी किताब से मैंने मुताला नहीं अभी किया यानी लिख के नहीं लाया मैं। वो कहता है कि डेविड ह्यूम था कि जिसने मुझे जज्म गिराई की नींद से बेदार किया है। जज्म गिराई यानी डॉग्मेटिज्म, उससे जो है वो बेदार किया उसने, यानी जज्म क्या होता है, यकीन यानी आपको होता है, मतलब खुदा है जज्म है इसके बारे में यकीन है, और इसके खुदा ना होने के बारे में तो एहतमाल है ही नहीं है असल में। फलाना कानून है इसलिए इल्लियत मौजूद है, इल्लियत जो है वो कानून हतमी है, अकली है, बदीही है, कानून इल्लियत का ना होने का तो एहतमाल नहीं पाया जाता, इसको जज्म गिराई कहते हैं। कहते इस नींद से मुझे डेविड ह्यूम ने बिदार किया है कि डेविड ह्यूम ने जो असल इल्लियत के रद में जो दलाइल पेश किए थे ये जनाबे कांट को इसने घेर लिया यानी, और इसने फिर आकर फलसफे के अंदर नए सिरे से तहकीक जो है वो बयान करना शुरू कर दिया। और अहम तरीन जो इसकी एक किताब है कि जो कांट ने लिखी है जिसको नकद अकल महज के नाम से याद किया जाता है, क्रिटिक ऑफ प्योर रीजन, ये एक किताब थी जिसके अंदर कांट आकर ये साबित करता है कि अक्ल नजरी के साथ यानी अक्ल महज के साथ कि जिसको फलसफे इस्लामी में अक्ल नजरी कहा जाता है, इसके साथ हम मेटाफिजिक के जो मसाइल हैं उसको हल नहीं कर सकते। عقل نظری میں یہ طاقت نہیں ہے کہ وہ ان مسائل کو حل کر سکے. بس اس میدان میں یعنی میٹافیزک کے اندر عقل نظری کی کوئی قیمت اور ویلیو باقی نہیں رہتی. اسی وجہ سے اس نے کیا نام رکھا, کرٹک آف پیور ریزن, نقد عقل محض. اور جتنے اسی کے اندر اس نے قاعدہ علیت کے اوپر گفتگو کی اور ڈیوڈ ہیوم کے اس نظریے کو کسی حد تک مانا. وجود خدا کے اوپر جتنے عقلی اور فلسفی برہان تھے اس کو یہاں پہ اس نے ڈسکس کیا اور قبول نہیں کیا, اور نتیجہ دیا کہ ہم عقل نظری کے ساتھ خدا کو ثابت نہیں کر سکتے. ہاں لیکن اخلاق کے ذریعے اس نے آ کر کیا کیا, خدا کو ثابت کیا. یعنی ملحد نہیں تھا, تھا خدا باور, خدا کا قائل تھا, لیکن طریقہ اس بات میں اختلاف تھا. فلسفی جو تھے وہ عقل نظری سے ثابت کرتے تھے, عقل محض سے ثابت کرتے تھے, لیکن اس نے آ کر کہا کہ عقل محض سے جو ہے وہ ثابت نہیں ہو سکتا. یعنی فلسفیکل جو ہے, یعنی جو ایک فلسفہ ارسطو مان لے یا جو فلسفہ پہلے موجود ہے, تعقل پہ جو قائم تھا, عقل نظری پہ جو قائم تھا, اس سے جو ہے وہ ثابت نہیں کر سکتے. نہ وجود خدا کو ثابت کر سکتے ہیں, نہ روح کی ہمیشگی کو ثابت کر سکتے ہیں, نہ آزادی ارادہ کو ثابت کر سکتے ہیں. ہم کہتے ہیں نا انسان مختار ہے, یہ کہتا ہے عقل برہان عقلی کے ساتھ اس کو ثابت نہیں کیا جا سکتا. ہاں لیکن عقل عملی کے ساتھ کیا جا سکتا ہے. اس نے پھر ایک دوسری کتاب لکھی جب اس نے دیکھا کہ اس کے اندر تو میں نے آگے عقل کی تمام بنیادوں کو جو ہے وہ رد کر دیا ہے آ کر, تو اب بالآخر خدا ہے یا نہیں ہے, روح ہے یا نہیں ہے, انسان مختار ہے یا نہیں ہے, آزاد ارادہ رکھتا ہے نہیں رکھتا, تو اس نے کہا کہ یہ مفاہیم جو ہے نا عقل عملی کے ساتھ قابل اس بات ہیں. اور اس نے پھر کتاب لکھی کرٹک آف پریکٹیکل ریزن, نقد عقل عملی, اس کا یہ ترجمہ کیا گیا. اس کے اندر آ کر اس نے ایک اخلاقی نظام پر گفتگو کی. آپ یوں کہ فلسفہ اخلاق اس میں بیان کیا, اور اس اخلاق کے ذریعے اس نے پھر دین کو بھی ثابت کیا, دین کے احکامات کو بھی ثابت کیا, یعنی خدا کو ثابت کیا, اور پھر باقی جو چیزیں تھیں اس کو بیان کیا آ کر. یہاں سے پھر کیا ہو جاتا ہے, کانٹ نے جو عقل نظری کو آ کے رد کیا, ایک نیا دور شروع ہوتا ہے. میں ابھی کانٹ کے فلسفے کے اندر نہیں جانا چاہ رہا. کانٹ کے بعد فلسفہ وجود شناسی سے نکل کر کہاں چلا جاتا ہے, معرفت شناسی میں. یعنی پہلے فلسفے میں وجود کے بارے میں بحثیں ہوتی تھی, وجود مادی ہے یا مجرد, وجود کے کیا احکام ہیں, علت و معلول کا قانون پایا جاتا ہے نہیں پایا جاتا ہے, وجود کے ارد گرد مسائل گھوم رہے تھے. لیکن کانٹ نے جب عقل نظری کو رد کر دیا اور کہا کہ میٹافیزک کی جو بحثیں ہیں وہ عقل نظری سے ثابت نہیں کی جا سکتی, اس کی ارزش اور ویلیو اور جو قدر و قیمت ہے وہ ختم ہو گئی ہے, تو فلسفے کا رخ ہو گیا کہاں پر, خود معرفت کے اوپر. کیونکہ کانٹ نے آگے ثابت کیا تھا کہ ہم معرفت اشیاء کی خارجی جس طریقے سے ہیں اس طریقے سے حاصل نہیں کر سکتے, ممکن نہیں ہے, اور کہا کہ خارج جو ہے وہ بے رنگ ہے, رنگ چڑھانے والا کون ہے, ہمارا ذہن. اس قسم کی اس نے باتیں کی, تو ظاہر سی بات ہے کہ اب بحث کہاں جانی چاہیے کہ آیا واقعاً معرفت ہم حاصل کر سکتے ہیں خارج کی یا نہیں کر سکتے. اگر معرفت حاصل کر سکتے ہیں خارج کی تو اس معرفت کے راستے کیا ہونے چاہیے, عقل کے ذریعے جا سکتے ہیں, کیونکہ کانٹ نے تو عقل نظری کو جب رد کر دیا اس کا مطلب ہے یہ رستہ تو بند ہو گیا. بس آپ دیکھیں اس وقت بھی اگر آپ فلسفی جو ہے وہ تعبیر استعمال کرتے ہیں, فلسفہ کا نام لے کر آتے ہیں, مغرب زمین کے اندر جا کر دیکھ لیں زیادہ بحثیں جو ہو رہی ہیں معرفت شناسی کی ہو رہی ہیں. ان کے فلسفے کا آغاز ہی کیا ہے معرفت شناسی, وجود شناسی کی بحثیں اب ختم ہو گئی ہیں تقریباً مغرب زمین کے اندر, یا انسان کے بارے میں بات کر رہے ہوں گے یا معرفت شناسی کی بات کر رہے ہوں گے, اپیسٹمولوجی بات کر رہے ہوں گے وہاں پر. لیکن وجود جس طرح فلسفہ اسلامی ابھی بھی اپنے اس وجود شناسی کے اوپر قائم ہے، جب فلسفہ شروع ہوا تھا وہ تدوین ہونا اور پھر یہاں تک، اس نے اپنا راستہ نہیں چھوڑا، لیکن وہاں یہ صورتحال بن گئی. بس یہ تھا کانٹ تک کے زمانے کے فلسفے کی رویداد کہ جو آپ کی خدمت میں بیان ہوئی ہے، اور ہمارا اس کتاب کے مطابق دوسرا درس جو ہے وہ ختم ہو جاتا ہے. انشاءاللہ اگلے درس میں ہم تیسرے درس میں چلے جائیں گے، اور یہاں پر آیت اللہ مصباح حفظہ اللہ جو ہے مختلف مکاتب فکر کا تعارف کرواتے ہیں. ابھی تک تو ہم کیا کر رہے تھے، فلسفے کی تاریخ کو اشخاص کے ذریعے آ کر بیان کر رہے تھے کہ یوں فلسفہ چل رہا ہے اور یہ اشخاص سامنے آئے ہیں. ابھی جو ہے یہ مختلف مکاتب فکر اس کے بعد جو وجود میں آئے ہیں ان کا نام، جیسے آئیڈیالزم ہے، جیسے پوزیٹیوزم ہے، جیسے مثلا آپ ایگزسٹینشیلزم ہے اور پریگمٹزم ہے، یہ ساری چیزیں جو ہیں مختصر طور پہ یہاں پر بیان کرتے ہیں. اور یہ آخری درس ہوگا، تیسرا درس جو ہے جس میں تاریخ فلسفہ جو ہے وہ ختم کر دیں گے، پھر مقدماتی کچھ بحثیں ہیں فلسفے کے اعتبار سے اس میں وارد ہو جائیں گے کہ انشاءاللہ ساتھ ساتھ پھر مطالب جو ہیں وہ واضح ہوتے رہیں گے. وصلی اللہ علی محمد وآل محمد.